Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 RX 2.7 MHz.
इस्लाम धर्मगुरु हजरत मोहम्मदको जन्मदिनको अवसरमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय, क्रिसमसको अवसरमा पुस 10 गते पनि बिदा हुने,
उम्मेद्वार लक्षित आक्रमण रोकिएन, चुनावी सुरक्षा बढाउन सरकारलाई निर्वाचन आयोगको आग्रह,
बर्दियामा नेपाल खाद्य संस्थानले मध्यम र मसिनो धानको मूल्य नतोक्दा मर्खामा परेको किसानहरूको गुनासो, सस्तोमा धान बेच्नुपर्ने बाध्यता,
र सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक, 16 वर्ष मुनिको एसिसी क्रिकेट च्याम्पियनसिपको पूर्वी क्षेत्रका लागि नेपाली टोलीको घोषणा।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
6 दिन बाँकी।
भेरी खबर अब विस्तारमा। सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाह अलैहि वसल्लमको जन्मदिनको अवसरमा आज बिदा दिएको छ। इस्लाम धर्मका प्रवर्तक र अल्लाहका अन्तिम सन्देशवाहक मानिन्छन् हजरत मोहम्मदको जन्मदिन नेपालका मुस्लिम समुदायले पनि श्रद्धापूर्वक मनाउने गर्दछन्। आज सबै सरकारी कार्यालय, विदेश स्थित नेपाली नियोगहरू समेत सार्वजनिक बिदाको दिन आज बन्द हुने निर्णय भइसकेको गृह मन्त्रालयले सूचना मार्फत जनाएको छ। आज सार्वजनिक बिदा दिएपछि अब सरकारी कार्यालयहरू सोमबार मात्र खुल्ने भएका छन्। आउँदो आइतबार उधौली पर्वमा पनि सार्वजनिक बिदा परेकाले सरकारी कार्यालय सोमबार मात्र खुल्ने भएका हुन्। मङ्सिर 21 गते प्रदेश तथा प्रतिनिधि सभा चुनाव हुने 45 जिल्लाका शैक्षिक संस्थाहरू भने अब मङ्सिर 22 गते मात्र खुल्ने भएका छन्। सरकारले चुनाव हुने जिल्लाका शैक्षिक संस्थाहरूमा मङ्सिर 18 देखि 21 गतेसम्म 4 दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले सुर्खेत लगायत दोस्रो चरणमा चुनाव हुने 45 जिल्लामा चुनावपछि मात्रै शैक्षिक संस्था खुल्ने भएका हुन्। त्यस्तै गृह मन्त्रालयले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेको दिन पुस 10 गते पनि बिदा दिने जानकारी दिएको छ।
मुगुबाट प्रतिनिधि सभाका उम्मेद्वार हस्तबहादुर मल्लको घरमा बम भेटिएको छ। छायानाथ रारा नगरपालिकामा रहेको मल्लको घरमा प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाली सेनाले बम निष्क्रिय पारेपछि प्रहरीले मल्लको घरमा सुरक्षा दिएको छ। बम कसले राखेको हो भनेर पहिचान नभएको प्रहरीले जनाएको छ। मुगुमा गएको मङ्सिर 10 गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले दोस्रो चरणको निर्वाचनमा आम मतदाताले ढुक्कले मतदान गर्ने वातावरण निर्माणका लागि थप सुरक्षा गतिशीलता बढाउन सरकारसँग माग गर्नुभएको छ। दोस्रो चरणमा मङ्सिर 21 गते 45 जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले खटिएका सूक्ष्म अनुगमनकर्ताहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा यादवले मतदाता, उम्मेद्वार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्रीको सुरक्षामा जोड दिनुभएको छ। आयोगले दोस्रो चरणको निर्वाचनमा हुने 45 जिल्लामा उपसचिव स्तरका 88 जना कर्मचारीलाई मङ्सिर 15 गतेदेखि 22 गतेसम्म सूक्ष्म अनुगमनको रूपकर्ताको रूपमा खटाउने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचन प्रक्रिया, सूक्ष्म अनुगमनकर्ताको भूमिका र जिम्मेवारी, निर्वाचन आचार संहिताको पालना र उल्लङ्घन भएमा हुने कार्यवाही लगायतका विषयमा सूक्ष्म अनुगमनकर्तालाई प्रशिक्षण दिनुभएको छ।
वाम गठबन्धनबाट कैलाली 2 कका प्रदेशसभा सदस्य उम्मेद्वार रतन थापाको निजी जीपमा एक समूहले आगजनी गरेको छ। उम्मेद्वार थापाको लम्कीचुहा नगरपालिका स्थित घर पछाडि राखेको 62-69 नम्बरको जीपमा आगजनी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विनोद घिमिरेले आगजनीबाट जीपको अगाडिको भाग जलेको बताउनु भएको छ। आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको पनि घिमिरेको भनाई छ।
सुनसरीको इटहरीमा नेपाली कङ्ग्रेसको चुनावी सभा लक्षित विस्फोट हुँदा 3 घाइते भएका छन्। इटहरी एक भलादमी चोकमा कङ्ग्रेसको चुनावी सभा भइरहेको ठाउँ नजिकै विस्फोट हुँदा स्थानीय 1 बालकसहित 3 घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये बालकको अवस्था गम्भीर रहेको छ। घाइते सबैजनालाई उपचारको लागि धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
सरकारले दाङको तुलसीपुरमा बम विस्फोटमा परि ज्यान गुमाउनुभएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई 10,00,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले चौधरीको परिवारलाई राहत स्वरूप 10,00,000 रुपियाँ दिने बताउनु भएको छ। दाङको तुलसीपुरमा सुरक्षामा खटिएका बेला विस्फोटमा परेर घाइते भएका चौधरीको उपचारका क्रममा निधन भएको थियो। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा व्यवस्था सुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। दोस्रो चरणको निर्वाचन नजिकै गर्दा बम विस्फोट र अपराधिक गतिविधि बढेको भन्दै सुरक्षा व्यवस्था कडा बनाउन प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको हो।
नेपाली कङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर 6 घर दैलो कार्यक्रम सम्पन्न गरेको छ। मंगलगढी चोकबाट सुरु भएको घर दैलो कार्यक्रम गणेश चोक आँखा अस्पताल चोक हुँदै वीरेन्द्र चोकमा पुगेर कुणसभामा परिणत भएको छ। सभामा सम्बोधन गर्दै सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यका उम्मेद्वार हृदयराम थानीले सुर्खेतमा कङ्ग्रेसले गरेको विकासका काम देखेर विपक्षीहरू अत्तालिएको भन्दै अधुरा रहेका काम सम्पन्न गर्न काङ्ग्रेसले जित्नुपर्ने बताउनु भएको छ। चक्रपथ निर्माणदेखि 4 सडक र भेरीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा वितरण गर्ने काम नेपाली कङ्ग्रेसले गर्न लागेकाले जनताको रोजाइमा फेरि पनि काङ्ग्रेस नै रहेको दावी गर्नुभएको छ। पूर्व मन्त्री समेत रहनुभएका थानीले राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्य र मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाका महत्त्वपूर्ण आन्दोलनको नेतृत्व नेपाली कङ्ग्रेसले गरेकाले अबको जित नेपाली कङ्ग्रेसको हुनुपर्ने बताउनु भयो। यस्तै प्रदेशसभाका क्षेत्रका उम्मेद्वार कमलराज रेग्मीले वीरेन्द्रनगरलाई देशकै समृद्ध र सुन्दर सहरका रूपमा विकास गर्न काङ्ग्रेसले मात्र गर्न सक्ने भएकाले अब काङ्ग्रेसको जित कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो। यसैबीच नेपाली कङ्ग्रेसले यही मंगसिर 18 सुर्खेतको वीरेन्द्रनगरमा वृहत आमसभा गर्ने जनाएको छ।
नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सुर्खेत क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य उम्मेद्वार पूर्णबहादुर खड्काले आसन्न निर्वाचनमा जनताले आफूलाई जिताएमा 6 धुलियाभेट भेटवारी पिच गर्ने दावी गर्नुभएको छ। सुर्खेतको लेग्बेसी नगरपालिकाको चुनाव प्रचार प्रसार महासमितिले कल्याणमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले जनताको विकासको चाहना आफूले पूरा गर्दै आएको जिकिर पनि गर्नुभएको छ। भेरी नदी किनारका जग्गाहरूमा आवश्यकता अनुसार कृषि उत्पादन गरी समग्र जिल्लाहरूलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाएर खाद्यान्न तथा तरकारी निर्यात गर्नका लागि किसानलाई सक्षम बनाउने योजना आफूले लिएको खड्काको भनाइ छ। प्रदेशसभा सदस्य पदका लागि सुर्खेत क्षेत्र नम्बर 1 खका उम्मेद्वार जगबहादुर डाङ्गीले नागरिकको स्वतन्त्रता सम्बन्धी मौलिक हकको रक्षाका लागि नेपाली कङ्ग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउनु भएको छ। कार्यक्रम नेपाली कङ्ग्रेस गाउँ कार्य समिति कल्याणका सभापति प्रतिमान बाकावलको सभापतित्वमा सम्पन्न भएको हो। यस्तै सुर्खेत क्षेत्र नम्बर 1 उम्मेद्वार टेकबहादुर सिंहले गुरुबाकोटे नगरपालिका 12 दहचौरमा घर दैलो गर्नुभएको छ। सिंहले आफूले जितेमा जनताको आवश्यकता अनुसार खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायतका मागलाई पूरा गर्ने वचन दिनुभएको छ। घर दैलो कार्यक्रममा नेपाली कङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतको कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्र नम्बर 1 क्षेत्रीय सभापति खड्ग पोखरेल, गुरुबाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन लगायतको सहभागिता रहेको थियो।
सुर्खेतको तातापानी र बेतानका मतदाताले सालकोट स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गर्न तथा सिंचाई र खानेपानीका योजना बनाउन माग गरेका छन्। काङ्ग्रेसका तर्फबाट सुर्खेतको क्षेत्र नम्बर 2 खका उम्मेद्वार तप्तबहादुर विष्ट र पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा सहितको टोली समक्ष उनीहरूले बड्डीचौर बेनीघाट दिपायल सडक निर्माण गर्न पनि माग गरेका हुन्। कार्यक्रममा प्रदेशसभा उम्मेद्वार विष्टले सालकोट स्वास्थ्य चौकीलाई 2500 अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। विष्टले विद्यालय भवन नभएको ठाउँमा भवन र फर्निचर नभएको ठाउँमा फर्निचर उपलब्ध गराउने आश्वासन समेत दिनुभएको छ। घर दैलो कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेत क्षेत्र नम्बर 3 अध्यक्ष लालवीर भण्डारी, जिल्ला कार्य समितिका सदस्य पूर्ण राणा र महिला संघका रेणुका राणा लगायतको सहभागिता रहेको थियो। धेरै खबरमा छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले इस्लाम धर्म गुरु हजरत महम्मदको जन्मदिनको अवसरमा आज सार्वजनिक विदा दिने सरकारको निर्णय, क्रिसमसको अवसरमा पुस 10 गते पनि विदा हुने, उम्मेद्वार लक्षित आक्रमण रोकिएन, चुनावी सुरक्षा बढाउन सरकारलाई निर्वाचन आग्रह आएको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग बाँकीले निर्वाचनका पर्यवेक्षकगणलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नियोग बाँकेका तर्फबाट पर्यवेक्षण गर्ने पर्यवेक्षकहरूलाई अभिमुखीकरण गरिएको हो। नियोग बाँकी शाखाका सभापति नमस्कार शाह र सचिव हेमराज भट्टले प्रशिक्षण दिनुभएको हो। बाँकेका तीनवटै क्षेत्रहरूका विभिन्न मतदान केन्द्रहरूमा जिम्मेवारी बाँडफाँड गरी खटाइएको छ। नियोग बाँकेका तर्फबाट 34 जना पर्यवेक्षकहरूले
नेकपा माओवादी केन्द्र सल्यानले बिना विभागीय मन्त्री टेकबहादुर बस्नेतलाई कार्यवाहीका लागि सिफारिस गरेको छ। यस्तै उहाँ सहित 5 जना पोलिट ब्युरो सदस्यलाई पनि कार्यवाहीका लागि सिफारिस गरिएको हो। नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका वाम दल सहितको वाम गठबन्धनको मूलभाव तथा महत्व ठिक भएको स्वीकार गर्दै पार्टी विभाजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न रहेको भन्दै उनीहरूलाई कार्यवाही गर्ने निर्णय भएको पार्टीका संयोजक कर्णबहादुर बुढाथोकीले बताउनु भएको छ। कार्यवाहीका लागि सिफारिसमा पर्नेहरूमा माओवादी केन्द्र सचिवालय सदस्य तथा वाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार टेकबहादुर बस्नेत, पोलिट ब्युरो सदस्यहरू नेवबहादुर कंवर, कृतिबहादुर पुन, रमेश मल्ल र रत्नबहादुर ओली रहनु भएको छ। उहाँहरूलाई पार्टी विधान बमोजिम हदैसम्मको कार्यवाहीका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको बुढाथोकीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ। यस्तै केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यलाई कार्यवाही गरिएको उहाँले बताउनु भएको छ। यता केही दिन अघि माओवादी केन्द्रका सचिवालय सदस्यहरूले सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलन गरी पोलिट ब्युरो सदस्य तथा जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी छहारीलाई जिल्ला संयोजकबाट हटाउन र कार्यवाहीका लागि प्रदेश कमिटी र पार्टी केन्द्रलाई सिफारिस गरेका थिए। बुढाथोकी सहित केन्द्रीय सदस्यहरू ज्ञानबहादुर ओली र टीकाराम ओलीलाई कार्यवाहीको लागि मङ्सिर 9 गते प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको थियो।
दैलेख क्षेत्र नम्बर 2 अन्तर्गत चामुण्डा बिन्दा सैनीमा राष्ट्रिय जनमोर्चाले चुनावी सभा गरेको छ। सभामा प्रतिनिधि सभा क्षेत्र नम्बर 2 का उम्मेद्वार भीमसिंह विष्टले ठुला दलले पटक पटक विकासका आशा देखाए पनि पूरा नगरेको भन्दै आफूले जितेमा विकास निर्माणका कामलाई तीव्रता दिने बताउनु भएको छ। सभामा क्षेत्र नम्बर 2 खका उम्मेद्वार कलम बहादुर बरै मगर, समानुपातिक उम्मेद्वार भरत बहादुर शाही, जगत बहादुर विष्ट, शिल्पा रावल लगायतको उपस्थिति रहेको थियो।
बर्दियामा नेपाल खाद्य संस्थानले मध्यम र मसिनो धानको मूल्य नतोक्दा आफूहरू मर्कामा परेको किसानहरूले गुनासो गरेका छन्। एकातिर धानको मूल्य तोक्न ढिलासुस्ती गर्नु र अर्कोतिर बढी उत्पादन हुने मध्यम धानको मूल्य नतोक्नेले संस्थानको गम्भीर लापरवाही भएको किसानको भनाइ छ। खाद्य संस्थानका गुणस्तर नियन्त्रण प्रमुख सुजन सापकोटाले भने केन्द्रले मोटो धान खरिद गर्न भनेपछि मोटो धानको मूल्य मात्र तोकेको बताउनुभयो। स्थानीय स्तरमा धान खरिदका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि विकास कार्यालयका प्रतिनिधि, भौरा टप्पु कृषक समन्वय समितिका प्रतिनिधि, संस्थानका प्रमुख रहेको धानको मूल्य निर्धारण समिति रहेको छ। यस वर्ष 30,000 क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको सापकोटाले बताउनुभयो। करिब 3,00,000 क्विन्टल क्षमता भएको कारखाना यति बेला खरिद बिक्री नहुँदा सुनसान रहेको छ। मोटो धानको मूल्य तोकेको 2 साता बित्न लागे पनि संस्थान धान खरिद गर्न पाएको छैन। संस्थानले राजापुरमा बढी उत्पादन हुने मध्यम र मसिनो धानको मूल्य नतोकेर मोटो धानको मात्रै निर्धारण गरेपछि किसानले बिक्री गर्न नल्याएका हुन्। राजापुर क्षेत्रको करिब 15,000 हेक्टर क्षेत्रफलमा करिब 80% मध्यम मकवानपुर जातको धान उत्पादन हुने गर्दछ। 20% भने मोटो र मसिनो धान उत्पादन हुने गर्दछ। मध्यम र मसिनो धानको मूल्य कायम नगर्दा स्थानीय किसानले बाध्य भई व्यवसायलाई सस्तोमा धान बेच्नु परेको बताएका छन्। राजापुर एक दौलतपुरका शङ्कर थारूले गत वर्ष मध्यम मकवानपुर धान 2,500 बिक्री गरे पनि यस वर्ष 2,100 मात्रै बिक्री गर्नु परेको बताउनु भएको छ।
रोल्पामा कृषि तथा खाद्य सुरक्षा आयोजना र पोषण सुरक्षा बारे पैरवी कार्यक्रम भएको छ। जिल्लामा सञ्चालित 5 वर्षीय परियोजनामा माघ महिनामा सकिने लाग्दा जिल्लामा सरकारला निकायको सहभागितामा परियोजनाको प्रभावकारिताका बारेमा छलफल भएको हो। साबिका 10 गाविसमा सञ्चालित यस परियोजनाले 6 महिनादेखि 24 महिना उमेर समूहका बालबालिकाका लागि काम गरेको थियो। परियोजना अन्तर्गत सामुदायिक मेल 10 सुधारिएको चुल्हो 10 गाविसमा सञ्चालन चरणमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर तेजेन्द्र साउतले बताउनुभयो।
मतदाता शिक्षा सम्बन्धी सरकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। मङ्सिर 21 गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्या कम गर्ने उद्देश्यले मतदाता शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको हो। अन्तर्क्रियामा मतदाताको अधिकारका विषयमा पनि मतदातालाई जागरूक बनाउन मतदाता शिक्षाले सहयोग गर्ने सहभागीले बताएका छन्। अन्तर्क्रियामा आयोजक सामुदायिक सारथी नेपालका नगेन्द्र विष्टले स्थानीय तहको भन्दा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्यामा कमी ल्याउनका लागि आफूहरूले मतदाता शिक्षालाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताउनुभयो। कार्यक्रममा सुर्खेतका विभिन्न संघ संस्थाका प्रतिनिधि र मतदाताको सहभागिता रहेको थियो। भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चुनावी गतिविधि समेटिएका खबरसहितका राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी सञ्जाल संकल्प र दलित महिला संघ दैलेखले युएसएडको सहयोगमा दुल्लु क्षेत्रका साबिकका 5 गाविसमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। दुल्लु, गमौडी, पादुका, बडलम्जी र भैरिकालीका थुममा 15 महिला मतदाता शिक्षा सहजकर्ता परिचालन गरी मताधिकारको महत्त्व र मतदान प्रणालीका विषयमा सर्वसाधारण महिलालाई सचेतना दिइएको छ। यस क्रममा दुल्लुको पटाङ्गिनीमा नमुना मतदान गराइएको सहजकर्ता दिपा थापाले बताउनु भएको छ। यसै गरी धुलेश्वर माविका बालबालिकाले चकत्रा बजार र बडलम्जीको मुस्लिम बस्तीमा महादान सडक नाटक समेत प्रदर्शन गरिएको छ। नाटकमा पुष्कर उपाध्याय, मनिषा उपाध्याय, अर्जुन सार्की, टेकराज जैसी, शोभा आचार्य, मन्जु आचार्य र महेश थापाले अभिनय गर्नुभएको छ।
सरकारले हिजोदेखि बाघ गणना सुरु गरेको छ। वन विभागका महानिर्देशक मनबहादुर खड्काले क्यामेरा ट्रापिङ पद्धतिद्वारा पर्सा वन्यजन्तु आरक्षणबाट बाघ गणना सुरु गरेको बताउनु भएको छ। पर्सा वन्यजन्तु आरक्षणबाट गणना सुरु गरी चितवन, बाँके, बर्दिया, शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पुगेर झण्डै 3 महिनाको अवधिमा बाघ गणना सक्ने योजना उहाँको भनाइ छ। कतिपय बाघ नेपाल र भारतमा वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो वासस्थानलाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्न लागेको बताइएको छ। नेपालमा यसअघि सन् 2013 भएको बाघको गणनामा देशभर बाघको संख्या 198 पुगेको छ। त्यस्तै सन् 2022 नेपालमा बाघको संख्या 250 पुर्याउने लक्ष्य रहेको छ।
सुर्खेतको वीरेन्द्रनगरमा गोर्खाज फाइनेन्स लिमिटेडको 19 शाखा विस्तार भएको छ। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी र फाइनेन्सका व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लाल राईले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नुभएको हो। शाखा उद्घाटन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बैङ्किक कारोबार सम्बन्धी कामका लागि गोर्खाज फाइनेन्सको शाखा सुर्खेतमा विस्तार भएकाले सहज हुने बताउनु भएको छ। यस्तै फाइनेन्सका व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रलाल राईले बैङ्किङ कारोबारका काममा फाइनेन्सले छिटो छरितो सेवा उपलब्ध गराउने बताउनु भएको छ।
नेपाल औषधि व्यवसायी संघले सुर्खेतले वीरेन्द्रनगर जुम्ला रोडमा रोशन ड्रग हाउस सञ्चालन गर्दै आउनुभएका रोशन तिवारीलाई आर्थिक सहयोग गरेको छ। ड्रग हाउसमा आगलागीबाट 2 करोड बराबरको क्षति भएपछि सञ्चालक तिवारीलाई नेपाल औषधि व्यवसायी संघले 30,000 रुपियाँ सहयोग गरेको हो। आगलागीबाट पीड़ित हुनुभएका औषधि पसल सञ्चालकलाई अलिकति भए पनि राहत मिलोस् भनेर सहायता रकम प्रदान गरिएको संघका अध्यक्ष प्रेम भण्डारीले बताउनुभयो। विभिन्न ठाउँबाट रकम संकलन गरेर प्रदान गरिएको भण्डारीको भनाइ छ।
बाँकेको मालपोत कार्यालय अगाडि सूचनाको हक सम्बन्धी शिविर आरटीआई क्लिनिक सञ्चालन गरिएको छ। युएनडिपीको सहयोग तथा सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रको सहयोगमा सञ्चालन गरिएको शिविरमा सूचनाको हक, सूचना माग गर्ने तरिका र नेपालमा रहेको कानूनी प्रक्रियाको बारेमा जानकारी दिएको छ। सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले सूचना सार्वजनिक निकायमा सूचनाको हकमा सचेतीकरण गर्ने र आम नागरिकमा सूचनामा सहज पहुँच बढाउन शिविर सञ्चालन गरेको बताउनुभयो। कार्यक्रममा सामाजिक सद्भाव, शान्ति र सुशासनका बारेमा जानकारी समेत गराइएको छ।
सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्त भएका 80 न्यायाधीशको नियुक्ति सम्बन्धी विवादको सुनवाई हेर्दा हेर्दैमा मङ्सिर 28 गतेलाई तोकेको छ। न्यायाधीश ओम प्रकाश मिश्र, बम कुमार श्रेष्ठ र डम्बर बहादुर साईको पूर्ण इजलासमा सुनवाईका लागि समय नभ्याएको हुँदा हेर्दा हेर्दैमा यही मङ्सिर 28 गते राखिएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्र नागेन्द्र कालाखेतीले बताउनुभयो। गत वर्ष पुष 29 गते राति उच्च अदालतमा 80 न्यायाधीशको नियुक्त गर्दा प्रक्रिया नपुर्याई दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयमा नायब महानिदेवक्ता दुर्गा बन्धु पोखरेल, अधिवक्ता दिलहरी शर्मा, प्रकाश कुमार काफले, सुरेन्द्र प्रसाद यादव र तोयानाथ ढुङ्गानाले रिट निवेदन दायर गर्नुभएको हो। न्याय परिषदमा दुई सदस्यीय वैद्यनाथ उपाध्याय र रामप्रसाद छिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिस भएको थियो। तत्कालीन परिषद अध्यक्ष प्रधान न्यायाधीश सुशीला कार्की तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक र परिषद सदस्य परम प्रसाद वैदिक मात्र बैठकमा उपस्थित रहेको हस्ताक्षर भएको थियो।
भेरी खबरको अन्तिममा अब खेल खबर। सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। खेलतालिका अनुसार आगामी पुष 3 गतेदेखि 15 गतेसम्म सञ्चालन हुने प्रतियोगिता कृतिपुर स्थित त्रिवीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किङ्स इलेभेन र ललितपुर पार्टियोट्स बीचमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा 6 टोली प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टोलीले नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै धेरै 21 लाख रुपियाँ प्राप्त गर्नेछ। यसअघि प्रधानमन्त्री कपको विजेताले 20 लाख रुपियाँ पाएको थियो। यस्तै थाइल्याण्डमा यही मङ्सिर 25 हुने 16 वर्ष मुनिको एसिसी क्रिकेट च्याम्पियनसिपको पूर्वी क्षेत्रका लागि नेपाली युवा टोलीको छनौट गरिएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
इस्लाम धर्मगुरु हजरत मोहम्मदको जन्मदिनको अवसरमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय। क्रिसमसको अवसरमा पुष 10 गते पनि बिदा हुने।
उम्मेद्वार लक्षित आक्रमण रोकिएन, चुनावी सुरक्षा बढाउन सरकारलाई निर्वाचन आयोगको आग्रह।
बर्दियामा नेपाल खाद्य संस्थानले मध्यम र मसिनो धानको मूल्य नतोक्दा मर्कामा परेको किसानको गुनासो, सस्तोमा धान बेच्नु पर्ने बाध्यता।
र सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक। 16 वर्ष मुनिको एसिसी क्रिकेट च्याम्पियनसिप को पूर्वी क्षेत्रका लागि नेपाली टोलीको घोषणा। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही विदा हुन्छौँ। नमस्कार।